नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
विशेष कारण जनाउँदै पटक पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक अन्तत आज सञ्चालन। आर्थिक विधेयक 2083 पारित।
सीमा नाकाहरूको अनुगमनमा गृहमन्त्री बारा पर्सा जिल्ला पुग्दा दिगो विकास सम्बन्धी सम्मेलनमा सहभागी हुन कृषि मन्त्री थाइल्यान्ड प्रस्थान।
अमेरिका इरान बीच फेरि तनाव चर्कियो। दुवै पक्षबाट हमला जारी। एक अर्कालाई लगाए सम्झौता उल्लङ्घनको आरोप।
48 टोली सहभागी फिफा विश्वकप 2026 नकआउट चरणमा भिड्ने 32 टोलीको समीकरण तयार। समूहमा तेस्रो भएर पनि नकआउट चरण पुग्ने 8 भाग्यमानी टोली कुन कुन हुन्?
र विश्वकप सम्बन्धी विशेष रिपोर्टमा विश्वकप फुटबलमा खेलाइने फुटबल कहाँ र कसले बनाउँछ एउटा रोचक प्रसङ्ग।
कार्यक्रम सुरु गरौँ प्रतिनिधि सभाबाट पारित आर्थिक विधेयक सम्बन्धी प्रसङ्गबाट। विशेष कारण जनाउँदै पटक पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक अन्तत आज सञ्चालनमा आयो। आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत भए र ती विधेयकहरूमाथि छलफल समेत भएको छ। केही विधेयकहरू आजको बैठकले सर्वसहमतिले र केही बहुमतले पारित भएका छन्। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
आजको संसद बैठकमा सबैभन्दा प्राथमिकताको रूपमा आर्थिक विधेयक 2083 माथिको छलफल भयो। सभामुख डोलप्रसाद अर्यालले सो विधेयकमाथि 7 संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिँदै छलफललाई सरकारको जवाबदेहितासँग सम्बन्धित प्रशासनिक आर्थिक तथा मौद्रिक नीतिका विषयमा केन्द्रित रहने स्पष्ट पार्नुभयो। छलफलका क्रममा सांसदहरूले विभिन्न दृष्टिकोण प्रस्तुत गर्नुभयो। नेपाली कंग्रेसकी गंगालक्ष्मी अवालले विदेश अध्ययनमा जाने विद्यार्थीसँग प्रस्ताव गरिएको 3% शुल्कलाई सकेसम्म न्यून वा शून्य पर्ने धारणा राख्नुभयो। एमालेका डाक्टर पुष्पराज कणेलले आयकर सम्बन्धी विषयमा थप स्पष्टता आवश्यक रहेको बताउनु भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्काले कर प्रणाली सरल र व्यवसाय मैत्री हुनुपर्नेमा जोड दिनुभयो। छलफलपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै सरकारले अघि सारेको समता करको उद्देश्य राजस्व संकलन मात्र नभई सामाजिक न्याय र अवसरको समान वितरण रहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार नेपालका करिब 80% बालबालिका सरकारी तथा गैर निजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरूमा यसको प्रभाव पर्दैन। सीमित निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकबाट उठाइने 3% शुल्क सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा दलित सीमान्तकृत र न्यून आय भएका समुदायका बालबालिकाको शैक्षिक पहुँच विस्तारमा खर्च गरिनेछ। स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको समता करको रकम पनि स्वास्थ्य सेवाको गुणस्तर सुधारमै प्रयोग गरिने उहाँले बताउनुभयो। सामाजिक समानताको पक्षमा ल्याइएको यस्तो नीतिलाई सकारात्मक रूपमा लिनुपर्नेमा उहाँको जोड थियो।
शिक्षा स्वास्थ्यमा लगाइएको शुल्कले भुइँ मान्छे गरिबहरूलाई असर गर्छ भनेर कुराहरू राख्नुभयो। यो विषयमा बजेट आएको 1 महिना भयो, पर्याप्त हामीले छलफल गरेका छौँ। अझै पनि भ्रम रहिरहेको मैले पाएँ। यो करले भुइँ मान्छे गरिबहरूलाई छुँदैन। नेपालका झन्डै 75-80% बालबालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यहाँबाट करिब 10,000 खर्च गर्ने मानिसले, घर परिवारले करिब 300 रुपियाँ जति कन्ट्रिब्युट गरिदियो भने आफ्नो बालबालिकाको लागि 10,000 उसले निजी स्कुलमा खर्च गरिराखेको छ कुनै औसत परिवारले, त्यसबाट 300 रुपियाँ, 3% भनेको त्यति हो। त्यो 300 रुपियाँ चाहिँ यता हाम्रो झन्डै 3/4 बालबालिका, नेपाली बालबालिकाहरू, भुइँ मान्छे, सीमान्तकृत समुदाय, दलित समुदाय, सबै गरिब निम्न आय भएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राहत पुर्याउनको लागि त्यो थोपा थोपा सङ्कलन गरेर एउटा परिवारबाट 300, अर्कोबाट 300, त्यसरी एउटा मैले एउटा काल्पनिक बेन्चमार्क तय गरेर भनेको, त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर समतामूलक नीति। र नेपालका वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै मान्य सांसदज्यूहरूले त जय जयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि त्यही कोणबाट यसको भीषण विरोध भएको देख्दाखेरि म अचम्म त परेकै छु।
लामो छलफल र जवाफपछि प्रतिनिधि सभाले अन्तत आर्थिक विधेयक 2083 पारित गर्यो। यससँगै सदनले राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावर छलफललाई पनि निरन्तरता थियो। बैठकले आर्थिक विधेयकमा मात्र समेत नरही अन्य महत्वपूर्ण विधेयकलाई समेत अघाडि बढायो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 सदनमा प्रस्तुत गर्नुभयो। विधेयकको औचित्य स्पष्ट पार्दै उहाँले तस्करी भन्सार छली कर छल इन्साइडर ट्रेडिङ तथा वित्तीय अपराध नियन्त्रणका लागि विद्यमान कानूनलाई थप प्रभावकारी बनाउन संशोधन आवश्यक रहेको बताउनुभयो। अध्यादेश मार्फत लागू गरिएको व्यवस्थालाई संवैधानिक प्रावधान अनुसार विधेयक मार्फत प्रतिस्थापन गर्न लागि उहाँको भनाइ थियो। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 सदनमा प्रस्तुत गर्नुभयो। संविधानको धारा 294 बमोजिम प्रस्तुत सो प्रतिवेदनले सार्वजनिक वित्तीय अनुशासन र जवाबदेहिताको बहसलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। प्रतिनिधि सभाको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी प्रतिस्पर्धी र उत्तरदायी बनाउने उद्देश्यसहित ल्याइएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो। कानून मन्त्री सविता गौतमले सार्वजनिक निकायका बोलपत्र प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउँदै आयोजना समयमै सम्पन्न गराउने लक्ष्यसहित विधेयक ल्याइएको बताउनुभयो। समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नयाँ व्यवस्था प्रभाव हुने उहाँको विश्वास थियो।
विकास आयोजनाहरूको कार्यान्वयनमा मूलत समय लागत र गुणस्तर टाइम कस्ट र क्वालिटी यति सेरोफेरोमा घुमिरहेको छ हाम्रो सार्वजनिक खरिद ऐन र यी पक्षहरूमा समस्या भएकै कारणले गर्दाखेरि हाम्रा विभिन्न आयोजनाहरू एकदमै समयमा सम्पन्न नहुने रुङ नहुने लगायतका समस्याहरू देखिरहेका छन् जसले गर्दा नागरिकको तहमा एकदमै धेरै व्याप्त असन्तुष्टिहरू देखिन्छ जसलाई चाहिँ एक हिसाबले हामीले यो कन्स्ट्रक्सन इरिटेसन पनि भन्न सक्छौँ। जता गए पनि 5 वर्षमा सकिने भनेको प्रोजेक्ट 20 वर्ष भइसक्दा पनि सकिएको हुँदैन, एकै वर्षमा सम्पन्न हुनुपर्ने 10-20 वर्ष भइसक्दा फेरि पनि सम्पन्न सकेको हुँदैन। यो कन्स्ट्रक्सन इरिटेसन चाहिँ नागरिक तहमा अत्याधिक धेरै देखिएको कारणले गर्दा अहिलेको सरकारको प्रमुख प्राथमिकता भनेको विकास निर्माण पूर्वाधार कार्यहरूलाई चाहिँ द्रुत गतिमा छिटो सम्पन्न गर्नको लागि के कति कानुनी सुधारहरू गर्नुपर्ने छ त्यो कानुनी सुधारहरू गरौँ र पूर्वाधारका कार्यहरूलाई द्रुत गतिमा अगाडि बढाउँ भन्ने उद्देश्य छ र त्यही अनुरूप हामीले सार्वजनिक खरिद ऐनलाई संशोधन गरेका हौँ, यो विधेयक लिएर आएका हौँ। आम नागरिकका समस्याहरू हाम्रो केन्द्रमा राखेर हेर्ने हो भनेदेखि यो प्रक्रियालाई हामीले माइनस गर्दाखेरि पनि फरक पर्दैन। यदि नागरिकले सुख पाउँछन् भने प्रक्रियालाई हामीले थोर बहुत मिलाउँदा मिल्नेछ भनेदेखि धेरै ठुलो आपत्ति नगर्दा पनि हुन्छ कि भन्ने म मान्यजीवहरू समक्ष म कुरा राख्न चाहन्छु।
यसै गरी भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो।
अब हामीसँग समय छैन किन भन्दा यति लाखौं बचतकर्ताहरू यति पीडामा हुनुहुन्छ होइन, दिनानुदिन उहाँहरूको जुन पीडा छ यसलाई जति सक्दो चाँडो हामीले सम्बोधन गर्नुपर्नेछ र नेपाल सरकारको अहिलेको प्राथमिकतामा मेजर प्राथमिकतामा एउटा सहकारीको समस्या जसरी हाम्रो भूमिहीन दलित र भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी छ त्यसै गरी सहकारी पनि हामीले एउटा हाम्रो एउटा प्राथमिकतामा हामी राखेर गइरहेका छौँ। त्यही भएर यसलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने हाम्रो अहिलेको आवश्यकता छ र त्यो पीडितहरूको जुन बचतकर्ताहरू जो पीडामा हुनुहुन्छ हामीले साग बेचेको मकै पोलेको भनेर त धेरै नारा लगाउँछौँ तर नीतिगत रूपमा कसरी अगाडि बढ्ने त एउटा स्पष्ट क्ल्यारिटीका साथ यो सरकारले काम गरिरहेको छ र त्यसलाई समर्थन गर्नुहुन्छ किनभने हजुरहरूको लेप चाहेको पनि यो अहिलेको समाधान कसरी समाधान गर्न सकिन्छ भन्ने कुराहरू हजुरहरूको
प्रतिनिधि सभाको आजको बैठकमा सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सड़क पूर्वाधारको कमजोरीका कारण हुने दुर्घटनाप्रति सरकारलाई जिम्मेवार बनाउने कानूनी व्यवस्था आवश्यक रहेको माग गर्नुभयो। ट्राफिक नियम उल्लङ्घन गर्ने नागरिकलाई कडा जरिवाना गर्ने तयारी भइरहेका बेला सड़कमा खाल्डाखुल्डी बिग्रिएका ट्राफिक बत्ती र प्रशासनिक लापरवाहीका विषयमा पनि राज्य उत्तरदायी हुनुपर्नेमा उहाँको जोड थियो।
नियम पालना गर्नुपर्छ, कारवाही हुनुपर्छ, त्यसमा हामी सबै तयार छौँ र जनता तयार पनि हुनुपर्छ। नागरिकले आज ट्राफिक नियम उल्लङ्घन गर्दा 1,00,000 रुपियाँ यहाँसम्म जरिवाना तिर्न सक्छन् भने त्यो तिर्नुपर्छ भन्छु म, तर राज्य चाहिँ जिम्मेवारी हुने कि नहुने, राज्यले चाहिँ जे गरे पनि हुने त्यो भए हुनाले अहिले यो सरकारलाई म अपिल गर्न के चाहन्छु भने अब हामी अलिकति फरक ढङ्गले जानुपर्छ। के गर्नुपर्छ भने राज्य पनि जिम्मेवारी हुन पर्यो, सम्बन्धित निकाय पनि जिम्मेवारी हुन पर्यो। नागरिकलाई तपाईँको जरिवाना तिर्याइन्छ भने राज्यले अपराध गर्यो भने जरिवाना तिर्ने कि नतिर्ने म एउटा प्रस्ताव पेश गर्न चाहन्छु। यदि नागरिकले 1,00,000 रुपियाँ जरिवाना तिर्छन् भने राज्यले तपाईँको यदि 24 घन्टाभित्र बाटोमा खाल्डो मात्र भेटियो भने 1,00,000 जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने 1,00,000 तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा 50,000 तिर्ने, राति सडकमा बत्ती बिग्रिएमा 50,000 तिर्ने, ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स आएन भने 50,000 तिर्ने र तपाईँको यदि कुनै पनि नागरिकलाई सडकमा खाल्डो भएर सडकको अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मान्ने उद्योगमा मुद्दा चलाउने कानुन ल्याउनका लागि कानुन मन्त्रीज्यूलाई म संसदमा अपिल गर्न चाहन्छु।
आजको प्रतिनिधि सभा बैठकबाट आर्थिक विधेयक पारित हुनु, सार्वजनिक खरिद प्रणाली सुधारका लागि नयाँ पहल अघि बढ्नु, मनी लाउन्ड्रिङ नियन्त्रणका कानुनी आधार सुदृढ हुनु तथा महालेखा परीक्षकको प्रतिवेदन सदनमा प्रस्तुत हुनु आजको बैठकका महत्वपूर्ण उपलब्धि भने।
गृहमन्त्री सुदन गुरुङले 12 र पर्सका विभिन्न सीमा नाकाहरूमा अनुगमन गर्नुभएको छ। सामान्य पोसाक, मास्क र चस्मा लगाएर सीमा क्षेत्र पुग्नुभएका उहाँले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सीमा पार हुने गतिविधि तथा तस्करीका विषयमा जानकारी लिनुभएको थियो। स्थानीयले सुरक्षा निकायको मिल्यमतोमा अवैध कारोबार हुने गरेको गुनासो गरेपछि गृहमन्त्रीले सीमा सुरक्षालाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन आवश्यक कदम चालिने संकेत दिनुभएको छ। उहाँको यो अनुगमनलाई सीमा व्यवस्थापन र सुशासन सुदृढीकरण तर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। यसैबीच कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी वातावरण तथा दिगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नुभएको छ। सम्मेलनमा उहाँले जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाली राष्ट्रहरूले भोगिरहेका चुनौती, वातावरण संरक्षण तथा हरित विकासका लागि नेपालले अघि सारेका प्रयास र नीतिगत न्याय र दिगो विकासका सवालमा नेपालको आवाजलाई विश्व मञ्चमा थप सशक्त बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा अब फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप फुटबल 2026 आजदेखि हुने खेल दर्शकका लागि रोचक हुने भए पनि खेलाडीका लागि भने डु अर डाईको स्थिति अर्थात् गर या मरको स्थितिमा हुनेछ। अमेरिका, मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकप 26 अन्तर्गतका नकआउट चरणका खेलहरू आज रातिदेखि सुरु हुँदै गर्दा अबको यात्रा यसकारण पनि रोमाञ्चक हुनेछ, जहाँ केही ठुला टोली बाहिरिनेछन् भने केही नयाँ टोलीले इतिहास रच्नेछन्। न्यू जर्सीको फाइनलसम्मको यो दौड अब झनै तीव्र प्रतिस्पर्धी र रोचक बन्ने निश्चित छ। नकआउट चरणमा यसै संस्करणबाट थप भएको राउन्ड अफ 32 चरणको खेलहरू सुरु हुनेछन्। राउन्ड अफ 32 को पहिलो खेलमा सह आयोजक क्यानाडाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ, जसमा विजयी हुने टोली अन्तिम 16 प्रवेश गर्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। नकआउट चरणमा पराजित हुने टोली बाहिरिने हुँदा हरेक खेल फाइनल जस्तै हुनेछ। साबिक विजेता अर्जेन्टिना, साबिक उपविजेता फ्रान्स, पूर्व विजेताहरू ब्राजिल, स्पेन, जर्मनी, इङ्ल्यान्डसँगै उपाधिको दावेदारको रूपमा रहेका पोर्चुगल, नेदरल्यान्ड जस्ता टोलीहरू राउन्ड अफ 32 पुगेका छन्। तर पहिलो संस्करण सहित दुई पटकको विजेता उरुग्वे भने समूह चरणमा जित विहीन रहँदै बाहिरिएको छ। सबैभन्दा पहिले चर्चा गरौं समूह चरणमा तेस्रो भएर पनि नकआउट चरण पुग्ने 8 टोलीहरूको। समूह चरणका अन्तिम खेलहरू शनिबार राति सकिएसँगै अघिल्लो चरण पुग्ने टोलीहरूको टुङ्गो लागेको हो। यो नयाँ ढाँचाले गर्दा अन्तिम खेलसम्म पनि धेरै टोलीहरूको सम्भावना जीवितै रहेको थियो। तेस्रो भएर पनि अन्तिम 32 पुग्ने एउटा टोली हो डीआर कङ्गो। 4 अङ्क र प्लस 1 गोल अन्तर सहित कङ्गो अघिल्लो चरण प्रवेश गर्यो। अब उसले जुलाई 1 एटलान्टामा इङ्ल्यान्डको सामना गर्नेछ। त्यस्तै समूह एफको स्विडेन पनि अन्तिम 32 पुगेको छ। अन्तिम खेलमा जापानसँग 1-1 बराबरी खेल्दै 4 अङ्क जोडेको स्विडेनले अब असार 16 फ्रान्ससँग खेल्नेछ। त्यस्तै घाना पनि अर्को चरणमा प्रवेश गरेको छ। 4 अङ्क बटुलेको घाना तेस्रो स्थानमा रहे पनि अघिल्लो चरण पुग्न सफल भयो। उसको भेट अब कोलम्बियासँग हुनेछ। त्यस्तै अर्को चरण प्रवेश गर्ने तेस्रो या समूहको विजेता उपविजेता नबनेको टोली हो इक्वेटर। समूह ईमा रहेको छ यो टोली। 4 अङ्क सहित अगाडि बढेको इक्वेटरले अन्तिम खेलमा 4 पटकको च्याम्पियन जर्मनीलाई 2-1 हराएर सबैलाई स्तब्ध पारेको थियो। अब उसले नकआउट चरणमा मेक्सिको सामना गर्नेछ। त्यस्तै बोस्निया हर्जगोभिना पनि 4 अङ्क जोड्दै अघिल्लो चरणमा पुगेको छ। यो टोलीले अब आयोजक संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। समूह डीमा रहेको पाराग्वे पनि तेस्रो स्थानमा रहँदै अर्को चरणमा प्रवेश गरेको छ। 4 अङ्क सहित अगाडि बढेको पाराग्वेले अब जर्मनीको सामना गर्नेछ। त्यस्तै समूह आईमा रहेको सेनेगल र समूह जेमा रहेको अल्जेरिया पनि अन्तिम 32 प्रवेश गरेका छन्। यी टोली भए समूहको तेस्रोमा रहेर पनि अर्को चरण प्रवेश गर्ने 8 भाग्यमानी टोली। अब एकैछिन चर्चा गरौँ कुन कुन समूहबाट कुन कुन टिम नकआउट चरणमा पुगे भनेर। समूह एबाट मेक्सिको र दक्षिण अफ्रिका मात्र दोस्रो चरणमा प्रवेश गरेका छन्। त्यस्तै समूह बीबाट स्विजरल्यान्ड, क्यानाडा, बोस्निया एन्ड हर्जगोभिना, समूह सीबाट ब्राजिल र मोरक्को, समूह डीबाट अमेरिका, अस्ट्रेलिया र पाराग्वे, त्यस्तै समूह ईबाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर दोस्रो चरणमा प्रवेश गरेका छन् भने समूह एफबाट नेदरल्यान्ड्स, जापान र स्विडेन, समूह जीमा रहेको बेल्जियम र इजिप्ट पनि अर्को चरणमा प्रवेश गरेका छन्। समूह एचको स्पेन र केप भर्डे पनि अन्तिम 32 पुगेका छन्। समूह आईमा रहेको फ्रान्स, नर्वे र सेनेगल, त्यस्तै समूह जेको अर्जेन्टिना, अस्ट्रिया र अल्जेरिया, समूह केमा रहेको पोर्चुगल, कोलम्बिया र डिआर कङ्गो, र समूह एलमा रहेको इङ्ल्यान्ड, क्रोएसिया र घाना अन्तिम 32 प्रवेश गरेका छन्। अन्तिम 32 पुग्ने टोलीहरूको टुङ्गो लाग्दै गर्दा कोही भाग्यमानी भए, कोही अभागी साबित भए। यस्तै अभागी साबित रह्यो एसियाली राष्ट्र इरान। इरानको आशा अल्जेरिया र अस्ट्रिया बीचको खेलमा टिकेको थियो। त्यो खेलमा कुनै एक टोली विजयी भए इरान नकआउट चरणमा पुग्ने निश्चित थियो। फिफा विश्वकप 2026 इरानले समूह चरणमा कुनै पनि खेल हारेन, तर गोल अन्तरको आधारमा पहिलो पटक नकआउट चरण पुग्ने सपना पीडादायी ढङ्गले गुमायो इरानले। विश्वकप सुरु हुनु अघि नै असाधारण चुनौतीको सामना गरेको प्रशिक्षक अमीर घालेनईको टोली दुई पटक अन्तिम क्षणमा भाग्यले साथ नदिँदा इतिहास रच्नबाट वञ्चित भएको हो। न्युजिल्यान्ड र बेल्जियमसँग बराबरी खेलेपछि इरानलाई समूह चरणको अन्तिम खेलमा इजिप्टलाई हराए मात्र अन्तिम 32 स्थान बनाउने अवसर थियो। खेलको सुरुमै पछि परेको इरानले मेहदी तारेमीको पेनाल्टी बचाए पनि रामिन रेजाइनको गोलबाट खेल बराबरीमा पुर्यायो। दोस्रो हाफको इन्जुरी समयमा सोजा खालिल जादेहले गोल गर्दै इरानलाई 2-1 अग्रता दिलाए। खेलाडी र समर्थकले खुसियाली मनाइरहेका थिए, तर भिडियो सहायक रेफ्री VAR उनको खुट्टाको औँला विपक्षी डिफेन्डर भन्दा सामान्य रूपमा अगाडि रहेको भन्दै गोललाई अफसाइडको संज्ञा दिइयो। खेल 1-1 बराबरीमा सकियो र इरानले आफ्नो नकआउट चरण प्रवेशको लागि अन्य खेलको नतिजामा भर पर्नुपर्ने अवस्था बन्यो। इरानको आशा अल्जेरिया र अस्ट्रिया बीचको खेलमा टिकेको थियो। त्यो खेलमा कुनै एक टोली विजयी भए इरान नकआउट चरणमा पुग्ने निश्चित थियो। निर्धारित समयपछिको इन्जुरी समयमा रियाद महरेजले गोल गर्दै अल्जेरियालाई 3-2 अग्रता दिलाएपछि इरानको खुसी फर्किएको थियो। तर खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा अस्ट्रियाका सासाले हेड मार्फत बराबरी गोल गरे। यो सँगै इरान लगातार दोस्रो दिन पनि अन्तिम क्षणमा नकआउट चरण पुग्ने अवसरबाट वञ्चित भयो। समूह चरणमा 3 खेल बराबरी खेले पनि इरान गोल अन्तरमा पछि पर्दा उत्कृष्ट तेस्रो स्थानको टोली बन्न असफल रह्यो। सेनेगलले राम्रो गोल अन्तरका आधारमा अन्तिम 32 स्थान सुरक्षित गर्यो। ग्रुप एचबाट 3 खेल बराबरी खेलेको केप भर्ड दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गर्यो। इरानको प्रदर्शनलाई अझ विशेष बनाउने पक्ष भने विश्वकप भर उसले भोग्नु परेका असामान्य कठिनाई हो। अमेरिका र इजरायलसँगको द्वन्द्वका कारण इरानले विश्वकप भर यात्रा र बसोबास सम्बन्धी कडा प्रतिबन्ध झेल्नु पर्यो। पहिलो 2 खेलका लागि टोलीलाई खेल हुनुभन्दा 1 अघि मात्र अमेरिका प्रवेश गर्न अनुमति दिएको थियो। खेल सकिएकै दिन मेक्सिको फर्किनुपर्ने नियम लगाइएको थियो। विश्वकपको समूह चरणबाट बाहिरिए पनि इरानले असाधारण सङ्घर्ष, धैर्यता र अपराजित प्रदर्शन मार्फत विश्व फुटबलमा सम्मान कमाएको छ। तर विश्वकप इतिहासमा सबैभन्दा पीडादायी बहिर्गमन मध्ये एकको सामना गर्दै उनीहरूको सपना अन्तिम क्षणमा चकनाचुर भएको छ। कार्यक्रममा अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिका र इरान बीच 2 अघि भएको अन्तरिम शान्ति सम्झौतापछि शान्ति कायम हुनुको सट्टा तनाव झन चर्किँदै गएको छ। दुवै देशले एक अर्कामाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै सैन्य आक्रमणलाई पनि निरन्तरता दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे अमेरिका सैन्य कारवाही पूरा गर्न पछि नपर्ने चेतावनी दिएको केही समयमै आइतबार बिहान इरानले कुवेत र बहराइन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ।
अमेरिका र इरान बीच भएको 14 अन्तरिम सम्झौताले फेब्रुअरी 28 सुरु भएको युद्ध अन्त्य गर्ने, हर्मुज जलडमरू मध्य पुनः जहाज आवागमनका लागि खुला गर्ने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा वार्ता अघि बढाउने उद्देश्य राखेको थियो। सम्झौतापछि स्विजरल्यान्डमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बाकिर कालिबाफिज पहिलो चरणको वार्ता भएको थियो भने अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध पनि हटाएको थियो। तर त्यस यता दुवै पक्ष राष्ट्रबीच आरोप प्रत्यारोप र सैन्य गतिविधि झन बढ्दै गएको छ। शनिबार होर्मुजको साँघुरो जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाजमा ड्रोन हमला भएपछि अमेरिकाले इरानमा नयाँ आक्रमणहरू गरेको छ। युएस सेन्ट्रल कमान्ड सेन्टकमले इरानभर कैयौं निशानामा प्रहार गरिएको बताउँदै ती व्यावसायिक ढुवानी विरूद्ध भइरहेका निरन्तर आक्रमणको सिधा जवाब भएको जनाएको छ। त्यसको बदलामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर IRGCले कुवेत र बहराइनका अमेरिकी पूर्वधारमा क्षेपणास्त्र र ड्रोन प्रहार गरेको त्यहाँको सरकारी संचार माध्यम मार्फत सार्वजनिक गरिएको एक विज्ञप्तिमा बताइएको छ। दुवै पक्षबाट प्रहारहरू भएपछि अमेरिका र इरानले एक अर्कालाई युद्ध विराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्। इरानले भने अमेरिकी आक्रमणले युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाउँदै त्यसले सबै कूटनीतिक प्रक्रिया पूर्ण रूपमा रोक्ने चेतावनी दिएको छ। IRGCले अमेरिकी सैन्य अड्डाहरूले आगामी दिनमा नर्कको सामना गर्नुपर्ने चेतावनी समेत दिएको छ। होर्मुज जलडमरूमा पछिल्ला दिनहरूमा व्यापारिक जहाजमाथि भएका आक्रमणले पनि तनाव थप बढाएको छ। विश्वको करिब पाँचौं भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसार पसार हुने यो सामरिक जलमार्ग युद्धका कारण लामो समय प्रभावित भएको थियो। अहिले क्रमशः जहाज सञ्चालन पुनः सुरु भइरहेका बेला इरानले जलमार्गमाथि आफ्नो नियन्त्रण कायम गर्न खोजिरहेको छ भने अमेरिकाले ओमान तर्फको दक्षिणी मार्ग प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ। युद्धका कारण महिनौ अवरुद्ध रहेको होर्मुज मार्ग पछिल्ला दुई सातादेखि क्रमशः खुल्न थालेको थियो, तर पछिल्ला आक्रमणहरूले फेरि विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता बढाएको छ।
विश्वकप फुटबल चलिरहँदा त्यो फुटबल खेलमा खेलिने बल सम्बन्धी अब एउटा रोचक प्रसङ्ग। जारी विश्वकप फुटबलको ज्वरोले यति बेला विश्वभरका खेल प्रेमीलाई समातेको छ। मैदानमा खेलाडीको कौशल र रणनीति त छँदैछ, तर के तपाईँले याद गर्नु भएको छ 90 मिनटसम्म जसको वरिपरि सारा खेल घुम्छ त्यो फुटबल आफैमा कति शक्तिशाली र अत्याधुनिक छ? यो बल कहाँ बन्छ, यसको छनौट कसरी हुन्छ र यसको इतिहास कस्तो छ? आज हामी यही फुटबलको भित्री कथा खोतल्दैछौँ। विश्वकप फुटबल 2026 आधिकारिक म्याच बल हो ट्रियोन्डा। प्रसिद्ध खेलकुद ब्रान्ड एडिडासले फिफाका लागि यो बल तयार पारेको हो। स्पेनी शब्द ट्री तीन र ओन्डा लहर मिलेर बनेको यो नामले यसपटकको तीन आयोजक राष्ट्रहरू अमेरिका, क्यानाडा र मेक्सिको एकता र खेलको तरङ्गलाई प्रतिनिधित्व गर्छ। यसपटकको बल प्राविधिक रूपमा अहिलेसम्मकै उत्कृष्ट मानिएको छ। केवल 4 प्यानल प्रयोग गरेर बनाइएको विशेष डिजाइन जसले हावामा बलको गतिलाई सन्तुलित राख्दछ। रातो, हरियो र निलो रङको संयोजन जसले 3 आयोजक राष्ट्रको पहिचान बोकेको छ। बलभित्र 500 हर्जको सेन्सर जडान गरिएको छ। कनेक्टेड बल टेक्नोलोजी नाम दिएको यो प्रविधिले भिडियो असिस्टेन्ट रेफ्री VAR र सेमी अटोमेटेड अफसाइड निर्णयहरू लिन मिली सेकेन्डमै डाटा पठाउँछ। 100% पोलिउरेथेनबाट बनेको हुनाले पानी परेको बेला पनि बलले पानी सोच्दैन र खेलाडीको नियन्त्रण घुम्दैन। विश्वकपमा अरबौं डलरको उद्योग र अत्याधुनिक प्रविधि जोडिएको हुन्छ। तर के तपाईँलाई थाहा छ यो बहुमूल्य बल कहाँ बन्छ? यसको उत्तर हो हाम्रै छिमेकी राष्ट्र पाकिस्तानको सियालकोट। सियालकोट विश्वकै प्रमुख फुटबल उत्पादन केन्द्र हो। एडिडासले आफ्ना उच्च स्तरीय र विश्वकपका आधिकारिक बलहरू दशकौंदेखि सियालकोटमै उत्पादन गर्दै आएको छ। यहाँका दक्ष कामदार र अत्याधुनिक फ्याक्ट्रीहरूमा फिफाको कडा मापदण्ड अर्थात् तौल, गोलाई, बाउन्स र पानी सोच्ने क्षमता परीक्षण गरेर मात्रै बल खेल मैदानसम्म आइपुग्छ। फुटबलको इतिहास हेर्ने हो भने यसले ठूलो फड्को मारेको छ। 1930 पहिलो विश्वकपमा कुनै आधिकारिक बल थिएन। आयोजक राष्ट्रले आफ्नै बल उपलब्ध गराउँथे जसको गुणस्तर एक नासको हुँदैनथ्यो। 1930 फाइनलमा अर्जेन्टिना र उरुग्वे बीच बलकै विषयमा विवाद हुँदा पहिलो हाफ अर्जेन्टिनी बल TNT र दोस्रो हाफ उरुग्वेको टी मोडेल बलबाट खेलिएको थियो। 1950 पहिलो पटक तुना वा तुन्द्रो नभएको भल्भवाला बल डुप्लोटी प्रयोगमा आयो। तर यी सबै बलहरू खैरो छालाका हुन्थे जसले गर्दा ब्ल्याक एन्ड व्हाइट टेलिभिजनमा बल स्पष्ट देखिँदैन थियो। यही समस्या समाधान गर्न 1970 मेक्सिको विश्वकपदेखि फिफाले एडिडासलाई आधिकारिक बल उत्पादनको जिम्मेवारी दियो र जन्मियो टेलिस्टार। 12 कालो र 20 सेतो प्यानल भएको यो बल टेलिभिजनमा स्पष्ट देखियो र फुटबलको सबैभन्दा प्रतिष्ठित डिजाइन बन्यो। इतिहासका प्रमुख बलहरू द्रुत गतिमा परिवर्तन भएका छन्। 1986 एजेटका पहिलो पटक पूर्ण रूपमा सिन्थेटिक सामग्रीबाट बनेको बल जसले पानी सोच्ने समस्या हटायो। 1998 ट्राइकोलर पहिलो बहुरङ्गी बल, 2006 टिम जेस्ट सिलाइको सट्टा थर्मल ब्रान्डिङ प्रविधि सुरु, 2018 टेलिस्टार पहिलो पटक एनएफसी चिप प्रयोग गरियो, 2022 अल रियला तीव्र गतिको कनेक्टेड बल प्रविधिको सुरुवात। समयसँगै फुटबल खेल मात्र बदलिएको छैन, खेलको मुख्य आधार अर्थात् फुटबल आफै पनि बदलिएको छ। 1930 घरौँ छालाको बलदेखि 2026 चिप जडित अत्याधुनिक त्रिवण्डासम्म आइपुग्दा यसले प्रविधिको ठुलो रूपान्तरणलाई समेटेको छ। मैदानमा एउटा गोल हुँदा खेलाडी मात्र होइन, वर्षौंको वैज्ञानिक अनुसन्धान र सियालकोटका मजदुरको पसिना पनि सँगै उत्सव मनाइरहेको हुन्छ। जारी विश्वकपमा कुन टिमले बाजी मार्ला त्यो त समयले बताउनेछ, तर मैदानमा गुडिरहेको यो प्रविधिको चमत्कारले खेललाई झनै निष्पक्ष र रोमाञ्चक भने पक्कै बनाएको छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।